यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पुनः सिफारिश गरेको छ। यसअघि सरकारले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पठाएकोमा राष्ट्रपतिले आइतबार अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाउनु भएको थियो। हिजो बसेको मन्त्री परिषदको बैठकले अध्यादेशमाथि पुनर्विचार नगरी जस्ताको तस्तै राष्ट्रपति समक्ष पुनः सिफारिश गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले खुला सहकार्यबाट लिपुलेख लिम्पियाधुरा सीमा विवादको निकास निकाल्न नेपाल र भारत सरकारबीच समन्वय अघि बढ़ाइएको मन्त्री पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले भारतसँग G2G माध्यमबाट 60,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो। बैठकले संसद भवन परिसरमा प्रवेश व्यवस्था लगायतका विषय समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरू योजना स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले विश्व बैंकबाट प्राप्त हुने 52 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र 5 मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकृत गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाण्डु उपत्यका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापन गरी भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकलाई दीर्घकालीन समाधानको प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभएको छ। सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री शाहले हिजो सरकारका सबै कदम नागरिक विस्थापित गर्न नभई आवासको हक सुनिश्चित गर्दै दीर्घकालीन समाधान निकाल्न केन्द्रित रहेको स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री शाहले सरकारी जग्गा अतिक्रमण भएको क्षेत्रमा सरकारले कानून बमोजिम अघि बढ़ाएको व्यवस्थापन प्रक्रियालाई लिएर नागरिकमा नियोजित रूपमा त्रास फैलाउने काम भएको भन्नुहुँदै त्यस्ता अपुष्ट सूचना र भ्रमको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ। प्रधानमन्त्रीका अनुसार भूमि सम्बन्धी ऐन 2021 केही दफाहरू वर्तमान परिस्थिति अनुसार अध्यादेश मार्फत खारेज गरिएको हो। असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण र अन्य भूमिहीनका हकमा सम्बन्धित आयोगको सिफारिश एवं संकलित विवरणका आधारमा निर्णय गरिने प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा राष्ट्रिय सभा तथा संयुक्त समितिका सभापतिहरूसँग हिजो छलफल गर्नुभएको छ। छलफलमा संसदको कामकाजलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भई कुराकानी गरिएको सभामुखको सचिवालयले जनाएको छ। समितिका सभापतिहरूले संसद अधिवेशनबारे विषय उठाउनु भएको थियो। सभामुख अर्यालले त्यसबारे आज निर्णय गरिने जानकारी गराउनु भएको थियो। छलफलमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख रवि कुमारी, उपाध्यक्ष लीला कुमारी भण्डारी, संघीय संसदका महासचिव, सचिवहरू र सम्बन्धित समितिका सचिवहरूको उपस्थिति रहेको थियो। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले संवैधानिक निकायका पूर्व प्रमुख, पूर्व मुख्य सचिव, परराष्ट्रविद तथा पूर्व प्रशासकहरूसँग आज छलफल गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दिउँसो 3 देखि 5 बजेसम्म परामर्श गर्न लागेको हो। काभ्रेपलाञ्चोको रोशी खोलामा वर्षाका कारण पानीको बहाव बढ़ेको छ। रोशी खोलाको बीचभागमा फँसेका 5 माइक्रो बसका 89 यात्रुहरूलाई गैराती उद्धार गरी सुरक्षित गन्तव्यमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी उपरीक्षकको कमाण्डमा 25 सशस्त्र प्रहरी बल नेपालबाट 25 तथा नेपाली सेनाका 18 टोली उद्धार सामग्रीसहित खटिएर उद्धार कार्य सम्पन्न गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको प्रहरी टोलीले सुरक्षित स्थानमा रोक्दा रोक्दै लापरवाहीपूर्ण तरिकाले यात्रुहरूको जीवधनलाई समेत खतरा पुर्याई सवारी चलाउने 5 माइक्रो बसका चालकहरूलाई नियन्त्रणमा लिएर आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाइएको जिल्ला प्रहरीले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमेल सिन्हाले विभिन्न सार्वजनिक संस्थाहरूमा लामो समयदेखि विद्यमान समस्याहरूलाई जरैदेखि समाधान गर्न आवश्यक रहेको बताउनु भएको छ। उहाँले त्यसका लागि संस्थागत सुधार गर्न आधारभूत तहबाटै पुनर्संरचना आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। सार्वजनिक सेवा प्रसारण नेपालले बुझाएको पहिलो वार्षिक प्रतिवेदन बुझ्नुहुँदै मन्त्री तिमिल सिन्हाले सार्वजनिक सेवा प्रसारण संस्थाको सुदृढीकरणका लागि भएको प्रयासप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले प्रतिवेदनको अध्ययन गरी त्यसमा समेटिएका सुझावहरू कार्यान्वयनमा लगिने बताउनुभयो। प्रतिवेदन पेश गर्नुहुँदै अध्यक्ष डा महेन्द्र विष्टले नेपाल टेलिभिजन र रेडियो नेपालको वर्तमान अवस्था, प्राविधिक क्षमता, संगठनात्मक संरचना, प्रसारण प्रणाली, वित्तीय अवस्था, हालसम्म गरिएका सुधारका प्रयास लगायतका विषय जानकारी गराउनु भएको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। शुल्क निर्धारणका सम्बन्धमा मन्त्रालयमा हिजो भएको छलफलमा उहाँले शिक्षामा सुधारका लागि तीनै तहका सरकारबीच बलियो समन्वय र सहकार्य जरूरी रहेको र संघीय सरकारले त्यसका लागि प्रक्रिया अघि बढ़ाउन थालेको जानकारी दिनुभयो। उहाँले शुल्क निर्धारण र छात्रवृत्तिका विषयमा मन्त्रालयमा गुनासो आएको भन्दै छात्रवृत्ति वितरण पारदर्शी हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले अब स्थायी रूपमै साताको दुई दिन सार्वजनिक विदा दिने विषयमा आवश्यक अध्ययन र पाठ्यक्रम परिमार्जन लगायतका विषयमा गृह कार्य भइरहेको पनि जानकारी गराउनुभयो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको काठमाण्डुको नक्साल र सुन्धारा तथा हेटौँडा उपमहानगरपालिका वड़ा नम्बर 5 पिप्ले स्थित घरमा हिजो छापा मारेको छ। मुख्यमन्त्री बानियाले प्रेस विज्ञप्ति जारी गर्नुहुँदै राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा आफू सहयोग गर्न तत्पर रहेको बताउनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जीएनजी प्रदर्शनका क्रममा नष्ट भएका सवारी साधनका नाममा इन्धन दुरूपयोग नभएको स्पष्ट पारेको छ। मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले मन्त्रालयले गरेको छानबिनका क्रममा कर्मचारीले जीएनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका कुनै पनि सवारी साधनको नाममा इन्धन दुरूपयोग नगरेको पाइएको जानकारी दिनुभयो। जीएनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनको नाममा इन्धन दुरूपयोग भएको भन्ने विषय संचार माध्यममा आएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको र छानबिन गर्दा त्यस्तो कुनै अवस्था नभेटिएको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो। उहाँले त्यसका लागि समितिले जलेका सवारी साधन सम्बन्धी प्रहरी मुचुल्का, इन्धन सम्बन्धी अभिलेख, भुक्तानीको विवरण लगायत सम्बन्धित सबै कागजातको अध्ययन तथा विश्लेषण गरिएको जानकारी दिनुभयो। र पोखरा महानगरपालिकाले महानगरपालिकाभित्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन 35 दिने सूचना जारी गरेको छ। वैशाख 3 गते कार्यपालिकाको बैठकपछि महानगरपालिकाले अतिक्रमित संरचना हटाउन सूचना गरेको र तद अनुरूप अन्य प्रक्रिया पनि अघि बढ़ाइएको पोखरा महानगरपालिकाले जानकारी दिएको छ। बस पार्कका लागि छुट्याइएको 205 रोपनी जग्गामा 50 वर्षसम्म काम नहुँदा 205 रोपनी जग्गा अहिले आएर जम्मा 47 रोपनीमा खुम्चिएको महानगरपालिकाले जनाएको छ। बस पार्कको जमीनमा 400 भन्दा बढ़ी सुकुम्बासी परिवार बस्दै आएका छन्। लामो समयसम्म बस पार्क नबन्दा अहिले सड़क पेटीबाट नै लामो तथा छोटो दूरीका बसहरू आफ्नो गन्तव्यमा छुट्ने अवस्था सिर्जना भएको महानगरपालिकाले जनाएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।